नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np हरेक महिनाको 10 गते बिहान 7 बजेको भिजन न्यूज अपडेटपछि हामीले हल्दीबारी गाउँपालिकासँगको सहकार्यमा विशेष कार्यक्रम जनतासँग जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग कार्यक्रम उत्पादन र प्रसारण गरेका छौँ। सदाको महिना झैँ यो महिना पनि 2078 सालको जेठ महिनाको 10 गते हामी कार्यक्रम लिएर उपस्थित भइसकेका छौँ। अहिले कोरोना भाइरस कोभिड-19 संक्रमण दोस्रो लहरमा तीव्र रूपमा फैलिरहेको छ। अहिले फैलनै दर र मृत्यु हुने दर पनि कोरोना भाइरस संक्रमणबाट बढी नै देखिएको छ। झापा त्यसमा पनि अत्यन्तै प्रभावित भइरहेको छ र हल्दीबारी गाउँपालिका क्षेत्रमा पनि कोरोना भाइरसको संक्रमण अत्यन्तै तीव्र रूपमा भइरहेको अवस्था छ। कोरोना भाइरसको संक्रमणको चेनलाई ब्रेक गर्नका लागि जिल्ला प्रशासन कार्यालय झापाले निषेधको आदेश जारी गरेको छ। अहिले घरबाट अत्यावश्यक काम त्यो पनि उपचार गर्न बाहेक घरबाट ननिस्कनका लागि भिडभाड हुने ठाउँमा नजानका लागि प्रशासनले अनुरोध गरेको छ र अहिले कोरोना भाइरस संक्रमणको यो त्रासका अवस्थामा हल्दीबारी गाउँपालिका क्षेत्रमा के कामहरू कसरी भइरहेका छन्, संक्रमणको अवस्था के छ भन्ने सन्दर्भमा आजको अङ्कमा हामी हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर बहादुर गिरीसँग कुराकानी गर्न गइरहेका छौँ। अहिले हल्दीबारी गाउँपालिका क्षेत्रमा कोरोना भाइरस संक्रमणको अवस्था, विकास निर्माणका काममा यसले पारेको प्रभाव र उपचारको पाटमा, अहिले राहतको पाटमा, यो चेन ब्रेक गराउने पाटमा हल्दीबारी गाउँपालिकाले के गर्दैछ भन्ने सन्दर्भमा आजको अङ्कमा विशेषतः कुराकानी गर्नेछौँ। र उपाध्यक्षज्यूसँग आज हामी सधैँभरि हल्दीबारी गाउँपालिकाका जनप्रतिनिधि कर्मचारीहरू रेडियोमा प्रत्यक्ष कुराकानीमा आउने गर्नुभएको भए पनि अहिले यो कोरोना भाइरसको संक्रमणको त्रासका कारण रेडियो भिजनमै पनि केही पत्रकार साथीहरूलाई कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसो भएका हिसाबले हामीले प्रत्यक्ष कुराकानी मार्फत अहिलेका सबै कार्यक्रमहरूलाई सञ्चालन गर्ने गरेका छौँ। त्यसै अनुसार आज हामी उपाध्यक्ष डम्बर गिरीसँग कुराकानी गर्न गइरहेका छौँ। उहाँसँग टेलिफोन सम्पर्क भइसकेको छ र हामी आजको अङ्कको कुराकानी गर्नेछौँ। उपाध्यक्षज्यू, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
हस् गणेशजी, नमस्कार छ।
अहिले कोरोना भाइरस संक्रमणको दोस्रो लहरले चाहिँ झापामा अत्यन्तै धेरै प्रभाव पारिराखेको छ। यो अवस्थामा हल्दीबारी गाउँपालिकाको पछिल्लो अवस्था के छ, जानकारी गराइदिनुहोस् न।
यो दोस्रो, यो कोभिड-19 जुन दोस्रो लहरले हल्दीबारी गाउँपालिका पनि यसपटक पर बस्न सकेन। यसपटक हामीले चाहिँ पहिलोपटक धेरै चाहिँ हामीले बच्यौँ, तर यसपटक हामीले अहिले झन्डै हाम्रो चाहिँ 150 भन्दा 159 जति चाहिँ संक्रमित भएर अहिले बसिरहनु भएको अवस्था छ। 39 जति चाहिँ अहिले निको भएको अवस्था छ भने 115 अहिले पनि होम आइसोलेसनमा बस्नुभएको अवस्था छ र 2 जति चाहिँ अहिले पनि अस्पतालमा हुनुहुन्छ र 3 जतिको चाहिँ डेथ भइसकेको अवस्था छ। हल्दीबारी गाउँपालिकाको यो अवस्था छ, यसले निकै विकराल रूप लिइरहेको अवस्था छ। तर अब हामीलाई आशा छ अब नियन्त्रण हुँदै जान्छ होला, किनभने यो पछिल्लो क्रममा जुन जिल्ला प्रशासन कार्यालयबाट गरिएको जुन चाहिँ निषेधाज्ञालाई हल्दीबारीका जनताहरूले पनि साथ सहयोग गर्नुभएको छ। त्यहाँका जनप्रतिनिधि साथीहरू, कर्मचारी साथीहरू सबैजना लाग्नु भएको छ। त्यो भएको कारणले गर्दा हामीलाई पूर्ण विश्वास छ यो चाहिँ नियन्त्रण हुन्छ र अलिक सहज वातावरण बन्न लागि भन्ने आशा लिएका छौँ।
उपाध्यक्षज्यू, अहिले यहाँहरूले चाहिँ संक्रमितहरूलाई घरमै जाने, घरमा चाहिँ इम्युनिटी पावर बढाउने गरीका चाहिँ औषधिहरू दिने गरेको कुरा चाहिँ स्वास्थ्य कर्मीहरूबाट परामर्श दिने, स्वास्थ्य कर्मीहरूलाई चाहिँ सम्पर्क गराउने गरेका अभियानहरू चलाइरहनु भएको छ भन्ने गरेको कुरा हामीले समाचारहरूमा पनि हेरेका छौँ, सुनेका छौँ। के गर्दै हुनुहुन्छ यो अहिले संक्रमितहरूको व्यवस्थापनको पाटमा चाहिँ गाउँपालिकाले उपचारको सन्दर्भमा? कसैलाई गाह्रो भयो भने, अस्ति यहाँले चाहिँ हस्पिटल खोजिरहँदाखेरि नपाएको भन्ने गरेको कुरा फेसबुकबाट हामीले जानकारी पनि पाएका थियौँ, के छ अवस्था यो विषयमा पनि जानकारी गराइदिनुहोस् न।
अहिले हामीले अब हल्दीबारी गाउँपालिकाभित्र हामीले पनि आइसोलेसनहरू निर्माण गरेका छौँ, होइन। अब अहिले तपाईँको त्यहाँ चाहिँ हामीले अस्ति हाम्रो यो 5 नियमित कार्यपालिकाको बैठक बस्छ, अस्ति कार्यपालिकाको बैठकबाट हामीले यो कोभिडको विषयमा 2-3 निर्णय गऱ्यौँ। एउटा चाहिँ मेची अञ्चल अस्पताल ले हामीसँग एउटा अनुरोध गरेको थियो, त्यहाँ चाहिँ व्यवस्थापकीय कुराहरूमा अलिकति असहज भयो, बजेटहरू कहीँबाट आइराखेका छैनन् भन्ने गरेको चाहिँ त्यहाँको डक्टर साहबले चाहिँ कुरा गर्नुभयो, त्यहाँका चाहिँ नासुले डक्टर पीताम्बर ठाकुरले। त्यस पछाडि हामीले कार्यपालिकाको बैठकबाट अब हाम्रो नजिकै हामी नजिकै रहेको पालिकाको हिसाबले हामीले 5 लाख रुपियाँ पैसा त्यहाँ चाहिँ हामीलाई पिसिआर चेक गर्नदेखि लिएर त्यहाँ चाहिँ अब हाम्रै नागरिकहरू सबभन्दा बढी जाने भएको कारणले गर्दा त्यहाँ अलिकति सहज होस्, व्यवस्थापकीय कुराहरू हेर्ने कुरामा सहजीकरण होस् भनेर हामीले हल्दीबारी गाउँपालिकाको तर्फबाट कार्यपालिकाको बैठकले निर्णय गरेर 5 लाख रुपियाँ पैसा मेची अञ्चल अस्पताललाई हामीले सहयोग गरेको अवस्था छ भने गणेशजी हाम्रोमा चाहिँ 150 जति चाहिँ बिरामीहरू कोभिडको सङ्क्रमण बिरामी भएकोले गर्दा सबै सङ्क्रमित बिरामीहरूलाई एउटै तुलनामा हेर्न नसकिँदो रहेछ। अब त्यहाँ चाहिँ हुने खाने र हुँदा खानेको पनि समस्याहरू छन्। अब कतिपय साथीहरू चाहिँ कामको सिलसिलामा आफ्नै त्यहीँ स्थानीय रोजीरोटी काम गर्दा गर्दै पनि अब उहाँहरूलाई कोभिड भएको कारणले गर्दा उहाँहरूको परिवारमा समस्या नहोस् र उहाँहरूलाई त्यो खालको चाहिँ स्थानीय सरकार भएको अनुभूति होस् भनेर हामीले निर्णय गरेर जो त्यो खालको जसको चाहिँ घरमा समस्या छ, जो चाहिँ त्यहाँ दैनिक काम गरेर आफ्नो घरका चाहिँ समस्याहरू टार्नुहुन्थ्यो उहाँहरूलाई कुनै चिजको अभाव नहोस् भनेर हामीले अब यो बेला हामी अब सबैजना एउटै मान्छेहरू चारतिर कुद्न सकिँदैन, सम्बन्धित वार्ड अध्यक्षज्यूहरू मार्फत सम्बन्धित वार्डका जनप्रतिनिधि मार्फत र त्यहीँ वार्डका कर्मचारी र स्वास्थ्य कर्मीहरूलाई परिचालन गरेर अहिले हामीले त्यहीँ तीन खालको चाहिँ वर्गीकरण गरेका छौँ। एउटा तपाईँको चाहिँ जो दैनिक रूपमा मजदुरी ज्यालादारी गरेर हिँड्ने मान्छेहरू कोही सङ्क्रमित हुनुहुन्छ, उहाँको घरमा समस्या छ भने उहाँहरूलाई त्यो युसबाट कोभिडबाट मुक्त नभइन्जेलसम्म उहाँलाई उहाँ लगायत उहाँका परिवारका सदस्यहरूलाई खानाको लागि के आवश्यकता पर्छ त्यो व्यवस्था मिलाइदिने भन्ने गरेको हामीले पाँचवटै वार्डका वार्ड अध्यक्षज्यूहरू र त्यहाँका सदस्य जनप्रतिनिधि कर्मचारी र स्वास्थ्य कर्मी साथीहरूलाई त्यो खालको निर्देशन दिएको अवस्था छ भने र अहिले अर्को चाहिँ तपाईँको चाहिँ उहाँहरूको चाहिँ घरमा कतिपयको चाहिँ समस्या हुने देखियो, तपाईँको चाहिँ घरमा चाहिँ बुढाबुढी बुवामा हुने छोरोलाई भएको छ, तपाईँको चाहिँ हो यस्ता खालका पनि समस्या छन् र कसैलाई घरमा असहज परिस्थिति छ भने गाउँपालिकाले निर्माण गरेको आइसोलेसनमा लिएर चाहिँ त्यहाँनिर बस्ने सहरीकरण गरिदिने भन्ने गरेको एउटा त्यो खालको काम गऱ्यौँ, त्यो खालको एउटा हामीले निर्णय गरेको अवस्था छ। अर्को कुरा चाहिँ यो बेलामा तपाईँको चाहिँ मानिसहरूलाई कतिपयलाई मनले भएका कुराहरू पनि किनेर खान सक्ने अवस्था छैन, दोकानहरू बन्द छन् र मान्छेहरूलाई यसले चाहिँ कमजोर बनाउनु भएको कारणले गर्दा यसलाई झिक्नुपर्छ, यसलाई परास्त गर्नुपर्छ र स्थानीय सरकार भएको अनुभूति जनतालाई दिलाउनुपर्छ भनेर हामीले एउटा प्याकेज बनाएका छौँ। त्यहाँ चाहिँ तपाईँको औषधिहरू र हामीलाई युनिट पावर बढाउनको लागि के चिजहरू हामीले चाहिँ लिनुपर्छ डक्टरहरूको सल्लाह अनुसारको त्यो खालको प्याकेज बनाएर हामीले प्रत्येक वार्डका जनप्रतिनिधि साथीहरूलाई स्वास्थ्य कर्मी साथीहरूलाई र त्यहाँका कर्मचारी साथीहरूलाई हामीले घर दैलो कार्यक्रममा ल तपाईँले आफ्नो वार्डभित्रका साथीहरूलाई यो परिचालन गरेर यो चाहिँ घर घरमा पुर्याइदिनुहोस् र उहाँहरूको अवस्था के छ भन्ने गरेको हिसाबले बुझ्नुहोस् है भनेको छ। अब त्यसमा हामी पनि लागेका छौँ, अब म आफू पनि तपाईँको लागेसम्म उठेसम्म सकेसम्म मैले आफूले पनि फोन मार्फत के छ स्वास्थ्य अवस्थाहरू भनेर म आफूले पनि बुझिरहेको अवस्था छ। त्यो गर्दाखेरि त्यस्तो अब अहिले यो चाहिँ अब यो एउटा अन्तर्राष्ट्रिय समस्या हो होइन, त्यो गर्दाखेरि अब यसलाई हामी सबैले आफ्नो ठाउँबाट चाहिँ लाग्नुपर्ने अवस्था छ र हामीले स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने कुराहरूमा हामीले गरिरहेका छौँ। हामीले आरटी टेस्टहरू आरटी पिसिआर चेकहरू पनि हामीले प्रशस्त रूपमा हामीले गरिरहेको अवस्था छ। त्यो भएको कारणले गर्दाखेरि अब हिजै मात्रै पनि अब यो किटको समस्या भयो, अब यो पिसिआर चेक र आरटी चेक गर्न चाहिँ आरटी गर्न समस्या आएको कारणले गर्दा हिजो मात्रै पनि हामीले हाम्रो प्रदेशका माननीय वसन्त कुमार बान्यज्यूको चाहिँ गुवाईमा हामी प्रदेश सरकारसँग गएर मेती अञ्चल अस्पतालमा यो खालको चिजको अभाव बोराइदिनु भएन, यहाँ चाहिँ त्यो चाहिँ पछाडि परेको क्षेत्र पनि हो, त्यहाँका हल्दीबारी बारादशी तपाईँको कचन कबल भद्रपुरका नागरिकहरूले चाहिँ यो पिसिआर टेस्ट गर्ने कुराबाट वञ्चित हुनुहुँदैन भन्ने गरीको कुरा गरेपछि सम्भवतः आजै उपलब्ध हुने गरी हिजो मुख्यमन्त्री लगायत त्यहाँका म विभिन्न खालका मन्त्रीज्यूहरूसँग बसेर त्यो गरेर हामीले मेची अञ्चल अस्पतालको विषयमा पनि कुरा गरेका छौँ र हामीले पनि अब कहीँबाट तपाईँको आएसम्म यो खालको अक्सिजनहरू लगायत धेरै चिजहरू चाहिँ पालिकाहरूमा पनि जसले आइसोलेसन निर्माण गर्नुभएको छ त्यहाँनिर कचन कबल हल्दीबारीलाई पनि त्यो खालको पहलहरू हामीले गरिरहेका छौँ र यसलाई कसरी यो चाहिँ कोभिड-19 बढ्न नदिनलाई यो सङ्क्रमणलाई फैलिन जति फैलो अब कसरी यसलाई नियन्त्रण गर्न सकिन्छ त्यो कुरामा हामीले ओरात्र लागेका छौँ। सुरक्षा कर्मी साथीहरू लाग्नु भएको छ, स्वास्थ्य कर्मी साथीहरू ओरात्र खटिरहनु भएको छ, जनप्रतिनिधि साथीहरू खट्नु भएको छ र हल्दीबारीमा सबै संरचनाहरू परिचालन गरेका छौँ। तर अब यो कस्तो चिज रहेछ तपाईँको भने मान्छेहरूकोमा सबैमा एउटा डर भन्ने चिज हुन्छ गणेशजी, अब यो चाहिँ डराएर आफू बाँचेर अरूलाई बचाउनु पर्ने अवस्था छ, किनभने अहिले हामीले नपत्याउँदा साथीहरू हामीले चाहिँ निकै सम्भावना बोकेका चाहिँ विभिन्न खालका रोगहरूसँग हिजो जित्याएका साथीहरूलाई पनि आज कोभिडसँग उहाँले हारिरहेको अवस्था हामीले सामाजिक सञ्जालबाट देखिरहेका छौँ। यस्ता कुराहरू देख्दा चाहिँ कहिलेकाहीँ तपाईँको चाहिँ अलिकति मान्छेहरूलाई कमजोर बनाउँदो रहेछ। तैपनि हामीले यी कुराहरू सबैलाई हामीले अलिक पर राखेर हामीले चाहिँ त्यहाँका त्यहाँ कमजोरी नहोस् भन्ने गरेको हिसाबले हाम्रो विवेकले भ्याएसम्म हाम्रो चाहिँ विवेकले हामीले सकेसम्म समय दिएर हाम्रा साथीहरूलाई परिचालन गरेर हामीले अहिले यो खालको कार्यक्रमहरू पनि हल्दीबारीभित्र अगाडि बढाइरहेका छौँ।
अहिले उपाध्यक्षज्यू साँच्चै महत्त्वपूर्ण कामहरू यहाँहरूले गरिरहनु भएको छ। अर्को उपचारको पार्टमा त्यहाँ बन्दै गरेको एउटा स्वास्थ्य केन्द्रको भवनमा चाहिँ आइसोलेसन बनाउने कुरा पनि भन्दै हुनुहुन्थ्यो, त्यो चाहिँ के गर्दै हुनुहुन्छ, कस्तो भन्दैछ दुई नम्बर वडाको आइसोलेसनको कुरा?
त्यो चाहिँ आइसोलेसन बनाएको अवस्था छ, त्यहाँ अहिले 20 बेड लगाएर केही अक्सिजन सिलिन्डरहरू पनि हामीले त्यहाँ व्यवस्था गरेको अवस्था छ, र हामी त्यस्तो घरमा समस्या पर्यो कसैलाई बस्नहरूमा असहज परिस्थिति भएर म चाहिँ उहाँहरू सम्पर्कमा आउनुभयो र हामीले नि अब बुझिराख्दाखेरि त्यस्तो समस्या परेका मान्छेहरूलाई हामीले त्यहाँ बनाएको अवस्था छ, र त्यस्तो अहिले चाहिँ अब आएर त्यहाँ बस्ने गरेको परिस्थिति बनेको अवस्था छैन, कतिपय मान्छेहरू घरमै बस्नु भएको छ, त्यो भएको कारणले त्यस्तो पऱ्यो भने हामी त्यो पनि तयारी उसमा रहेको अवस्था चाहिँ छ।
भनेपछि घरमा चाहिँ छुट्टै बस्ने गरेको कोठा छैन, संक्रमित भएको छ, कहाँ बस्ने भन्ने छ, टोयलेट
परिवार ठुलो छ, परिवार संख्या ठुलो छ, बस्ने आवास सानो छ भने समस्या छ भने उसलाई उहाँहरूलाई समस्या छ भने त्यस्तो खालको चाहिँ भएको परिवारलाई हामीले उहाँहरूले हामीलाई बस्ने वातावरण बनाइदिनु भन्नुभयो भने हामीले उहाँहरूलाई लिएर राख्छौँ, होइन हामी घरमै सुरक्षित छौँ हामीलाई यहाँनिर चाहिँ समस्या छैन भन्नुभयो भने हामीले उहाँहरूलाई घरमै पनि होम आइसोलेसनमा चाहिँ राखेका छौँ।
अहिले चाहिँ उपाध्यक्षज्यू यहाँहरूले गर्दै गरेका यी कामहरूको सन्दर्भमा त अत्यन्तै महत्त्वपूर्ण ढङ्गले कसरी चेन ब्रेक गराउने भन्ने गरेको कुरामा लागिरहनु भएको छ। यहाँहरूको स्वास्थ्य शाखाको पुष्करजी लगायतका साथीहरू पनि चाहिँ यो सूचनाहरू नागरिकहरूलाई दूरी मेन्टेन गर्नुहोस् भनेर यी सरकारले जारी गरेका डब्लुएचओले जारी गरेका स्वास्थ्य मापदण्डका प्रोटोकलहरूको बारेमा प्रचार गराउने गरेका कुराहरूमा लागि नै रहनु भएको छ। नागरिकहरूले चाहिँ साँच्चै हामी सुरक्षित हुनुपर्छ, त्यसकारण यो लुकेर छिपेर अरू बेलाका बन्दहरूमा जस्तो चाहिँ हामीले अलिकति सटर खोलिहाल्ने, अलिकति पसल खोलिहाल्ने अनि भिडभाड गरिहाल्ने गरेको कुरा चाहिँ हामीले गऱ्यौँ भने हामी नै अप्ठ्यारोमा पर्छौँ भन्ने गरेको बुझाइ चाहिँ कतिको छ नागरिकहरूमा?
अहिले अहिले यो पछिल्लो क्रममा चाहिँ जस्तो गत वर्ष पनि हामीले कोभिडसँग लड्यौँ गत आर्थिक वर्षमा पनि, तर गत आर्थिक वर्षको र अहिले चाहिँ मान्छेहरू फरक धेरै कुराहरू भेट्यो। अहिले मान्छेहरू आफै सचेत हुनुभएको छ, मान्छेहरू आफै यो गर्नु हुँदैन है भन्ने कुरा चाहिँ गर्नुभएको छ, र अहिले अधिकांश मान्छेहरू चाहिँ घरभन्दा आफ्नो घरभन्दा बाहिर नजाने, मान्छेहरूको चाहिँ बिहे कार्य भयो भने पनि नगइदिने, चोकतिर पनि नजाने गरेको स्थिति छ। अब तपाईँको कतिपय कुरा चाहिँ अब अराजक खालका केही अब भाइहरू अलिकति भनेको नमान्ने, अलिक नियन्त्रणभन्दा बाहिर चाहिँ बसेका भाइहरू, जो त्यो खालका भाइहरू चाहिँ अहिले पनि एकै छाट्टा छुट्टा हिँडेको देखिन्छ बाइकमा दुईजना तिनजनासम्म, तर अहिले प्रशासनले पनि टाइट गरेको अवस्था छ। त्यो भएको कारणले गर्दा हिजो र आजको स्थितिमा चाहिँ निकै अब त्यो खालको चाहिँ हिँड्ने हिँड्ने वातावरण चाहिँ हल्दीबारीभित्र छैन। एका दोका त मान्छेहरू निजी कामले आफ्ना केही कामले व्यवसायले केही मान्छेहरू त छाट्टा छुट्टा हिँडेको देखिन्छ, तर त्यस्तो तपाईँको चाहिँ समस्या आउने गरेको अवस्था चाहिँ छैन हल्दीबारीभित्र।
अब यो सङ्क्रमणको चेन ब्रेक गराउनका लागि लकडाउनभन्दा अर्को विकल्प पनि छैन, अहिलेसम्म गरिएका लकडाउनको अब मात्रै रिजल्ट आउन थाल्ला, सङ्क्रमित हुने मृत्यु हुने दर चाहिँ भारतमा भन्दा नेपालमा बढी छ भन्ने गरेको अवस्था छ। यो गरेको परिस्थितिमा गाउँपालिकाले यहाँहरूको चाहिँ पालिका क्षेत्रभित्र सङ्घ प्रदेश सरकारहरूबाट यहाँहरूले चाहिँ पहल प्रयत्न गरेर ल्याएका बजेटबाट भइरहेका विकास निर्माणका कामहरू चाहिँ अहिलेको यो परिस्थितिमा कतिको सञ्चालन गर्न सकिएको छ स्वास्थ्य मापदण्ड पालना गरेर कि सञ्चालन गर्न नसकेर सबै रोक्नु परेको अवस्था छ उपाध्यक्षज्यू?
अब कतिपय विकास निर्माणका कुराहरूलाई चाहिँ अप्ठ्यारो परेको छ, अब अलिकति टाढाबाट कामदारहरू आउने कुरादेखि लिएर निर्माण व्यवसाय साथीहरूलाई समस्या परेको छ, भन्ने बित्तिकै अब सामानहरू पनि अहिले उपलब्ध नहुने, अब दोकानहरूमा भएका सामानहरू पनि सर्टेज हुँदै गएको अवस्था छ। अब कतिपय कामहरू चाहिँ हाम्रो अब बाटोमा कतिपय कालोपत्रे हुने योजनाहरूमा माटो हालेको छ, अब त्यो माथि चाहिँ ग्राभेल गरेर तुरुन्तै ग्रेडर रोलर नगर्ने हो भने तपाईँको चाहिँ वर्षासम्म त्यो माटो फत्किएर त्यहाँ चाहिँ एम्बुलेन्सहरू आवत जावत गर्नेदेखि लिएर नागरिकहरूलाई कठिनाइ हुन्छ भनेर ती खालका काम चाहिँ हामीले अब जिल्ला प्रशासन कार्यालय अब प्रहरी कार्यालयहरूसँग समन्वय गरेर ती खालका कामहरूलाई चाहिँ गर्नको लागि ठेगदार साहबहरूसँग अनुरोध गरेका छौँ र कतिपय अब निर्माण व्यवसायीहरूले स्लाब कलपोटहरू अब हाम्रोमा अधिकांश चाहिँ काठका चाहिँ पुलहरू त्यो साना साना खालका ती भत्काइएको अवस्था छ, मान्छेहरूलाई हिँडुल गर्न आवाज जावत नहोस्, कठिनाइ नहोस्, बर्खाको समयमा समस्या हुन्छ कि भनेर ती कामहरू पनि तपाईँहरूले गर्नुहोस् है भनेर हामीले कतिपय काममा सहजीकरण गरेको अवस्था छ। कतिपय काम चाहिँ अब यो कोभिडको कारणले गर्दा अलिकति समस्या भएको अवस्था पनि भएको छ, तर समग्र रूपमा हल्दीबारीभित्र बहुवर्षीय आयोजना ठुला खालका कामहरू चाहिँ अलिक भिडभाड कम भएर गर्ने कामहरू जुन मिसिनले गर्नुपर्ने कामहरू चाहिँ अगाडि बढिरहेको अवस्था छ। अब त्यस्तो ठुलो संख्यामा मान्छे नै उपस्थिति भएर गर्नुपर्ने काम चाहिँ अहिले हामीले पनि त्यसलाई चाहिँ रोकेको अवस्था छ, त्यस्तो छ।
अहिले चाहिँ यहाँहरूले गर्दै गरेका कामहरू केही सञ्चालन गरिरहँदाको समस्याको विषयमा पार्टमा पनि कुरा त यहाँले गरि नै हाल्नुभयो। यो चालु आर्थिक वर्षमा यहाँहरूले आफैले विकास निर्माणका लागि विनियोजन गरेको रकमहरूको सन्दर्भमा चाहिँ त्यो अब हामी जेठ महिनाको पनि 10 गतेमा छौँ, कति चाहिँ कार्यान्वयन गर्न सकिएला, कति योजनाहरू चाहिँ यो कोभिडका कारण काम गर्न नसक्ने गरेको परिस्थिति?
हाम्रो यस्तो छ, तपाईँको चाहिँ योजना कार्यान्वयन गर्न नसक्ने भन्ने होइन, हामीले समयमै योजनाहरू कार्यान्वयन गर्न सक्छौँ, बजेटहरू हामीले खर्च गर्न सक्छौँ, किनभने हामी अहिले सुरुवाती चरणमा छैनौँ। हामी अहिले करिब करिब अब हाम्रो पनि 4 वर्षमा रनिङमा हामी छौँ, अब 4 पुगेर 5 लाख हाम्रो लाग्न लागेको छ यो कार्यकाल। अब हामीले चाहिँ कतिपय बहुवर्षीय हामीसँग चाहिँ 4-5 वटा बहुवर्षीय आयोजनाहरू काम भइराखेका छन्, त्यो कारणले गर्दाखेरि चाहिँ मेरो ख्यालमा 90% जति कामहरू चाहिँ सम्पन्न हुन्छन् यो आर्थिक वर्षमा। अब केही केही यही कोभिडको कारणले गर्दा अलिकति बाक्लो उपस्थिति भएर गर्नुपर्ने केही कामहरू रोकिएला, नत्र भने त अरू कामहरू सम्पन्न हुन्छ।
अहिले चाहिँ यो परिस्थितिमा कामहरू त यहाँले जसरी पनि केही न केही कामहरू त अगाडि बढाउनु पर्ने गरी केही अवस्था छ। गाउँपालिकाको आफ्नै भवनको निर्माण गर्ने चाहिँ यहाँहरूले काम गरिरहनु भएको थियो, त्यो कहाँ पुग्यो, के हुँदैछ?
हाम्रो गाउँपालिकाको प्रशासनिक भवनको काम अहिले हामीले चाहिँ 80% काम सम्पन्न गरिसकेको अवस्था छ। अब हामीलाई त्यो काम सम्पन्न गर्न हामीलाई गत आर्थिक वर्षमा पनि नेपाल सरकारबाट 1 करोड अनुदान प्राप्त भएको थियो, अहिले पनि हामीले यो आर्थिक वर्षमा पनि 95 लाख रुपियाँ पैसा नेपाल सरकारबाट अनुदान प्राप्त गरेका छौँ। अहिले कामको हिसाबले भन्यो भने हाम्रो काम झन्डै 80%भन्दा माथि गाउँपालिकाको प्रशासनिक भवनको काम सम्पन्न भइसकेको अवस्था छ। अब अलिकति यो कोभिडको कारणले अलिकति मौसमको कारणले अलिकति समस्या भयो, अहिले पनि अब चाहिँ अलिकति नियन्त्रण भएछ, तपाईँको मौसमले साथ दिएछ भने यो असार मसान्तसम्म चाहिँ निर्माण व्यवसाय चाहिँको उहाँको निर्माण व्यवसाय साथीको चाहिँ अब उहाँले म असार मसान्तसम्म बुझाउँछु भन्ने गरेको उहाँको प्रतिबद्धता पनि छ, सम्भवतः उहाँले बुझाउनुहुन्छ होला जस्तो लाग्छ। अब त्यहाँ कामको हिसाबले अहिले यो यो अहिलेको पछिल्लो क्रमको चाहिँ यो निषेधाज्ञा जुन यसले चाहिँ अलिकति काममा असहज भएको स्थिति उहाँले बताउँदै हुनुहुन्थ्यो, तैपनि हामीलाई उहाँले यो असार मसान्तसम्म बुझाउनुहुन्छ होला भन्ने हाम्रो आशा छ र बुझाउनुहुन्छ होला, काम निकै निक्लिसकेको अवस्था छ।
अहिले चाहिँ यो कोभिडले शिक्षा क्षेत्रलाई त झन् तहस नहस नै पारेको छ, शैक्षिक सत्र नै गडबड भएर चैतमा वैशाख 1 गतेदेखि सुरु हुने शैक्षिक सत्र अहिले असार 1देखि गर्ने भनियो, अहिले पनि शिक्षाको पाठमा चाहिँ विद्यालयका वार्षिक परीक्षाहरू गर्न नसकिरहेको अवस्था छ, यो असार 1देखि नयाँ शैक्षिक सत्र चलाउन सक्ने गरेको परिस्थिति पनि रहेन अघि? अब
असार 1 गतेबाट नै तुरुन्तै नयाँ शैक्षिक सत्र चलाउन सक्ने गरेको स्थिति त अब कसरी बन्ला र आज चाहिँ जेठको 10 गते गइसक्यो। अब यो अहिले एउटा अनलाइन क्लास छ, अब यो अनलाइन क्लास पनि सबैकोमा अब पहुँच नपुग्ने, कसैकोमा नेट नहुने, कसैकोमा अब मोबाइल नहुने, अब ल्यापटपहरू नहुने, अब हामी सबै आर्थिक अवस्थाले कमजोर भएको अवस्थाका मान्छेहरू छौँ हामी, त्यो भएको कारणले गर्दाखेरि हामी एउटा हामीले वास्तवमा भन्ने भने हामी कस्ता नागरिकहरू छौँ भन्दा हामीले आफ्नै छोराछोरीहरूलाई यो वर्षमा एउटा ड्रेस तिर्न नसक्ने अवस्थाका पनि मान्छेहरू छौँ। अब यो अहिलेको कोभिडको कारणले गर्दाखेरि चाहिँ अब यो पढाइलाई चाहिँ अस्तव्यस्त भएको अवस्था छ। अब केही संस्थागत विद्यालयहरूले चाहिँ अब तपाईँको चाहिँ अनलाइन मार्फत पनि सञ्चालन गरिरहेको अवस्था छ। अब यो सामुदायिक विद्यालयमा यो अनलाइन कक्षा सञ्चालन गर्न समस्या छ, किनभने हामीसँग त्यो खालको अब चाहिँ जनशक्ति प्रविधिहरू भए पनि हामीसँग जो विद्यार्थी भाइ बहिनीहरूको घरमा त्यो खालको स्थिति नबनेकोले गर्दा अलिकति समस्या चाहिँ भएको अवस्था छ। अब यसलाई एउटा यो महामारी हो, अब एउटा यो अन्तर्राष्ट्रिय समस्या हो, यसलाई अब चाहिँ हामीले पहिला कोभिड जित्नुपर्छ, अब यसलाई परास्त गर्नुपर्छ, अब यो केही समय यस्ता खालका समस्याहरू आए पनि अब हामीले अहिले यसलाई चित्त बुझाएर जान सिवाय हामीसँग केही छैन।
अब चाहिँ अर्को वर्षका लागि बजेट नीति कार्यक्रम पनि आन्तरिक रूपमा तयारी गर्नुपर्ने गरेको बेलामा पुग्न थालियो होइन, असारमा त हाम्रो बजेट नीति कार्यक्रम ल्याउनु पर्ने गरेकै अवस्था छ, जेठ पन्ध्रमा सङ्घीय सरकारको बजेट ल्याउनु पर्ने भन्ने गरेको संविधानमै व्यवस्था छ, असार एक गते प्रदेश सरकारले ल्याउनु पर्ने, त्यस पछाडि पालिकाहरूले ल्याउनु पर्ने भन्ने गरेको अवस्था छ। अब हल्दीबारी गाउँपालिकामा चाहिँ आउँदो वर्ष बजेटमा केलाई प्राथमिकता दिएर कसरी तयारी गर्ने गरेको कुरा सोचिरहनु भएको छ?
हाम्रो चाहिँ यस्तो छ, अब हाम्रो चाहिँ बहुवर्षीय आयोजनाहरू, केही ठुला गौरवका आयोजनाहरू, पालिकाभित्रका केही आयोजनाहरू चलिरहेकोले गर्दा हामीले अब ती आयोजनाहरूलाई पनि हामीले बजेट विनियोजन गर्नुपर्ने हुन्छ। हाम्रो नयाँ कार्यक्रमहरू धेरै अब बन्दैनन्, हाम्रा पुरानै कार्यक्रमहरू चलिरहेको अवस्था छ भने हामीले हामीले यो वर्ष चाहिँ हामीले दुईटा कुरालाई पहिलो प्राथमिकता राख्छौँ, शिक्षा र स्वास्थ्य जनताहरूको प्रत्यक्ष सरकार राख्ने विषय भएकोले गर्दा हामी शिक्षा र स्वास्थ्यको कुरामा कमजोर रहेछौँ भन्ने कुरा चाहिँ यो कोभिडको कारणले पनि हामीलाई प्रमाणित गरेको अवस्था छ। हामीले शिक्षा स्वास्थ्यमा वास्तवमा एउटा पालिका मात्रै होइन, समग्र हामी देशै कमजोर अवस्थामा रहेछौँ। हामीलाई वास्तवमा यही शिक्षा र स्वास्थ्य नै हो हामीले ध्यान दिनुपर्ने विषय। हामीले यसपटक हल्दीबारी गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेटहरू बनाइरहँदा हामीले शिक्षा र स्वास्थ्य क्षेत्रबाट कसरी हामी अगाडि बढ्न सक्छौँ, हाम्रा नागरिकहरूलाई कसरी हामी चाहिँ यो विषयलाई चाहिँ हामीले सेवा दिन सक्छौँ र कसरी कुन ढङ्गबाट जान सकिन्छ भन्ने कुरा चाहिँ हामीले सोचेर हामीले यो वर्ष पहिलो वर्ष यो वर्षको प्राथमिकता हामीले शिक्षा स्वास्थ्य जस्ता विषयलाई नै पहिलो प्राथमिकता राखेर हामीले हाम्रो चाहिँ बजेट बनाउनेछौँ।
यहाँहरूले काम गर्ने सन्दर्भमा हल्दीबारीमा कृषिलाई पनि अत्यन्तै धेरै प्राथमिकता दिएर कामहरू सुरुकै वर्षहरूदेखि गरिरहनु भएको थियो, यो चाहिँ कृषिलाई मान्छेले उत्पादन गर्न सके भने त्यसबाट जीवन स्तर चाहिँ परिवर्तन हुन्छ भन्ने गरीको यहाँहरूको मेन थिम नै कृषि र पर्यटनमा थियो। पर्यटनमा त अहिले मान्छे आऊ भन्नुभन्दा पनि नआऊ भन्नुपर्ने गरेको अवस्था छ, तर भौतिक निर्माणको पाटमा चाहिँ भेलागुडी लगायतका ठाउँहरूलाई यहाँहरूले पर्यटकीय स्थल बनाउँदै हुनुहुन्थ्यो, ती ठाउँहरूको अरू भौतिक निर्माणको अवस्था चाहिँ के छ उपाध्यक्षज्यू?
निर्माणको चाहिँ अब हामीले त्यो भेलागुडी लोकतान्त्रिक शहीद स्मृति पार्क हामीले बहुवर्षीय ठेका लगाएका हौँ। अब त्यहाँ अलिकति यो कोभिडको कारणले गर्दा निर्माणको काममा के असहज बनेको स्थिति छ, अहिले पर्यटकहरू आउने कुरालाई बन्द गरिएको छ, त्यहाँ चाहिँ अघि तपाईँले भने जस्तै उहाँहरू आउनुहुन्न होइन, त्यो भएको कारणले गर्दा त्यस्तो छ। अब कृषिको क्षेत्रमा हाम्रा कार्यक्रमहरू निरन्तरता चलेका छन्, अब कृषिमा अब फर्को मारेर जानुपर्छ भनेर हामीले अब सुरुवातदेखि नै हामीले प्रविधि मन्त्री बनाउँदै गयौँ। कृषिमा तपाईँको चाहिँ अब यान्त्रिकहरू भित्र आउने, तपाईँको किसानहरूलाई खेत जोत्नेदेखि लिएर सिँचाइका मोटरहरूदेखि लिएर तपाईँको चाहिँ अब सामान्य रूपमा हामीले त्यहाँ चाहिँ किसानहरूलाई दिनु सक्नुपर्नेसम्म कुराहरू दिएका छौँ। अब कतिपयले त दिँदा दिँदै पनि अब पाउनु भएको छैन, अब यो 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 खालको चाहिँ कोभिडको कारणले पनि कतिपय कार्यक्रमहरू हाम्रो ओझेलमा परेको अवस्था छ होइन। त्यो भएको कारणले गर्दा कृषिलाई त हामीले जसरी शिक्षा स्वास्थ्य लाई हामीले महत्त्व दिएका छौँ, त्यसरी नै हामीले कृषिलाई त प्राथमिकतामै राखेका छौँ। किनभने अब हाम्रोमा कृषि योग्य मात्रै अलिक बढी किसान दाजुभाइहरू होइन, हामी अब गाउँ हो, अब हामीले कृषिलाई नै ध्यान दिएर हामीले कतिपय कार्यक्रमहरू बनाएका छौँ। वाडाबाट पनि साथीहरूले, जनप्रतिनिधि साथीहरूले कृषिलाई नै प्राथमिकतामा दिएर कार्यक्रमहरू बनाउनु भएको छ। त्यो गर्दा हामीले कृषिलाई पनि त्यत्तिकै महत्त्व चाहिँ दिन्छौँ। तर अब अहिले सबभन्दा ठुलो महत्त्व के देखियो भने अब एउटा कोभिडको कारणले गर्दाखेरि हामीले शिक्षा स्वास्थ्य क्षेत्रहरू अस्त व्यस्त रहे, हामीले चाहिँ 150 मान्छेहरूलाई चाहिँ एकैपटक यो खालको चाहिँ भाइरलले चाहिँ सताउँदाखेरि हामी चाहिँ आत्तिनुपर्ने स्थिति आयो। त्यो भएको कारणले गर्दा अब हामीले हाम्रा नागरिकहरूलाई दुईवटा कुरा, शिक्षा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर हामीले कृषिलाई पनि सँगसँगै लिएर जान्छौँ।
अहिले चाहिँ उपाध्यक्षज्यू, यो कोरोनाका कारण सङ्घीय सरकारबाट, प्रदेश सरकारबाट यहाँहरूलाई आउने नियमित बजेटहरूको कटौतीको अवस्था के रह्यो, आफ्नै स्रोतबाट गरिने आम्दानी स्रोत सङ्कलनको अवस्था चाहिँ कस्तो रह्यो, कतिको प्रभावित गर्यो, बजारहरू नै बन्द छन् होइन, मालपोत कार्यालय बन्द भएका कारण मालपोतबाट आउने जुन राजस्व थियो त्यो पनि चाहिँ घटेको अवस्था छ, यी गरेका विषयले चाहिँ हर्दीबारीलाई कतिको प्रभावित बनायो?
होइन अब यो अहिले यसले यो त निश्चित पनि यो समस्या छ हेर्नुहोस्, किनभने अब अहिले बोर्डरहरू बन्द छन्, अब हामी चाहिँ स्रोत नभएको चाहिँ धेरै स्रोत नभएको रहेछ, हाम्रो मेन स्रोत भनेको रासोहरू हुन्, अब कतिपय कुराहरू अब अहिले रासोहरू उठ्ने स्थिति पनि छैन, अब भन्सारहरू सबै ठप्प भएको कारणले गर्दाखेरि अब गत वर्ष पनि हामीले केही रकमहरू अलिक कम पाएको थियौँ, नेपाल सरकारले दिने जुन समानीकरण र रासोहरूबाट प्राप्त गर्ने रकमहरू कम पाएका थियौँ, अब अहिले पनि नउठेपछि त त्यो रकमहरू आउँदैनन्, त्यो भएको कारणले गर्दा यो खालको हिसाबले योजनाहरूमा पनि अलिकति समस्याहरू पर्लान् कि जस्तो छ, र त्यो त निश्चित पनि हिजो त चाहिँ जुन राज्यले दिइरहेको पैसाहरू चाहिँ सबै आउने गरेको स्थिति चाहिँ देखिँदैन,
आफ्नै स्रोत सङ्कलनको अवस्था पनि कमजोर छ,
अब आफ्नै पनि तपाईँको चाहिँ अब राजस्व चाहिँ अब उठिरहेको अवस्था छैन, अब यो बेला उठ्ने हो, मालपोतहरू तिर्नेदेखि लिएर मान्छेहरूले विभिन्न नक्सा पासहरू गर्ने बेला हो, अब तपाईँको चाहिँ समस्या छ, त्यो भएको कारणले गर्दा हाम्रै पनि आन्तरिक स्रोत पनि प्राप्त रूपमा उठ्ने स्थिति चाहिँ देखिँदैन।
यो अवस्थामा यहाँहरूसँग, यहाँहरू त स्थानीय नागरिकहरूसँग डे टु डे कन्ट्याक्टमा हुनुहुन्छ, कुराकानी गरिरहनु भएको छ, यो महामारीको समयमा आम नागरिकहरूको यहाँहरूप्रतिको, स्थानीय सरकारप्रतिको, सङ्घीय प्रदेश सरकारहरूप्रतिको नागरिकहरूको अपेक्षा चाहिँ के छ, के पाउनु भएको छ, त्यसलाई कतिको सम्बोधन गर्न सकिएको अवस्था छ?
होइन, मान्छेहरूको आशा अपेक्षा अब अलिक बढी नै हुन्छ, होइन, अब मान्छेहरूको अपेक्षा सबैको पुरा गर्न सकिरहेको स्थिति त हुँदैन, अब यो गर्दै हुन्थ्यो त्यो गर्दै हुन्थ्यो भन्छन्, अब मान्छेका निजी कुराहरू धेरै आउँछन्, व्यक्तिगत कुराहरू मान्छेले गरेका हुन्छन्, अब हामीले एउटा व्यक्तिगत कुरा सुनेर गर्ने कुरा भन्दा पनि हामीले त संस्थागत रूपमा सबैलाई समान ढङ्गबाट गर्नुपर्ने व्यवहारहरू हुन्छन्, हामीले गरेको व्यवहारले कतिपय मान्छेहरूको चित्त बुझाउन सकिरहेका हुँदैनन्, त्यो भएको कारणले गर्दा अब मान्छे स्वाभाविकै अलिअलि केही समस्याहरू आएका हुन्छन्, केही गुनासाहरू राखेका हुन्छन्, अब हामी जनप्रतिनिधिहरू भइसकेपछि कतिपय कुराहरू हामीले सहनुपर्छ भन्ने हामीलाई हो, हामीले नै प्रतिनिधित्व गर्छौँ, परेको बेला तपाईँहरूलाई सबै थोक हामी गर्छौँ, हामीलाई चाहिँ ऊ गर्नुपर्छ भनेर गइसकेपछि हामीले अब ती गुनासाहरूलाई पनि सहज रूपमा लिनुपर्छ, हाम्रो तर्फबाट सकेका गरेका कुराहरू हामीले कन्सुसाई गर्नु हुँदैन एउटा प्रतिनिधि भएको हिसाबले, तर कतिपय कुरा लाग्दै जाँदा गर्दै जाँदा अब यो खालको चाहिँ अहिले जुन कोभिडको कारणले गर्दा समस्या आएको छ, यो कोभिड हाम्रो लागि बिल्कुल नयाँ हो, अब हामीलाई पनि कतिपय कुरा अनुभव छैन गर्ने कि, अब मान्छेलाई गएर छुनु पनि नहुने, अरूले बसेका ठाउँमा पनि सेनिटाइजरहरू छर्केर बस्नुपर्ने, अब यो त हामीले कल्पना गरेको भन्दा यो त भिन्न खालको चाहिँ एउटा भाइरस आएको कारणले गर्दा अब यसमा चाहिँ अलिक बढी अब सचेत हुनुपर्ने स्थिति छ, गुनासो त मान्छेहरूको स्वाभाविकै हो, अब मान्छे पछि आफ्नो स्वभावहरू हुन्छन्, त्यो गर्दा अलिअलि त गुनासाहरू छन्, तर त्यसलाई सम्बोधन गरेर हामीले चाहिँ लग्नुपर्छ, लगिरहेका पनि छौँ।
हामीले अहिलेका यी विषयहरूमा त कुराकानी गऱ्यौँ, यहाँ नेकपा एमालेको युवा नेता पनि, नेकपा एमालेको युवा नेता भएको हिसाबमा अहिले यहाँहरूकै पार्टीमा चाहिँ आफ्नै पार्टीको सरकार ढाल्ने, आफ्नै पार्टीको सरकारलाई चाहिँ गिराउने, अनि विपक्षीको सरकार बनाउनका लागि चाहिँ हस्ताक्षर गर्ने केही यहाँहरूका जनप्रतिनिधिहरूले, सांसदहरूले गर्नुभयो, यसलाई कसरी हेर्नु भएको छ एउटा त्यही पार्टीको चाहिँ जिल्लाको नेता अगुवा कार्यकर्ताका रूपमा?
होइन, अब यो एउटा राजनीतिक कुरा, अब ठिकै हो, यसलाई अब राजनीतिमा यी सबै थोकहरू हुन्छन्, अब राजनीतिक नै यसैलाई नै राजनीतिक भन्छन्, अब सहज मान्छेले आफू अनुकूलताको सबै चिज हुँदैन, अब सरकार गिराउने, लडाउने, असहयोग गर्ने, असहयोग गर्ने, अब राजनीतिका यिनै हुन् सबै कुराहरू, त्यो भएको कारणले गर्दाखेरि अब अहिले यो अहिलेको यो जटिल यो परिस्थितिमा अब यो सरकारको विषय लाई नउठाइदिएको भए राम्रो हुन्थ्यो, कतिपय तपाईँको राजनीतिक अब मेरो पार्टी लगायत मेरा पार्टीभित्रका चाहिँ जो चाहिँ नेता नेतृत्वहरू हुनुहुन्छ, विपक्षी पार्टीहरू हुन्छ, अहिले हामी यो कोभिडको विरुद्धमा हामी यो चाहिँ सबैजना एकजुट भएर लड्नुपर्ने हो यो महामारीको विषयमा, तैपनि अब यो निश्चित अब एउटा चाहिँ प्रक्रिया हो, त्यो भएको कारणले गर्दा चाहिँ छ, अब यसमा चाहिँ अब हामीले हिजो अस्ति पनि अब मिडिया मार्फत सुनेका छौँ, अहिले अब हाम्रो सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली अब देशको मूलको प्रधानमन्त्री हुनुहुन्छ, आज उहाँकै एउटा व्यक्तिगत एउटा चाहिँ स्वभावले उहाँको एउटा व्यक्तिगत क्षमता खुबीको कारणले गर्दा आज नेपालमा कोभिडको चाहिँ यो खोप दिनुपर्छ भनेर आज बेलायतको संसदमा कुरा उठेको छ, अमेरिकाका संसदहरूमा कुरा उठेका छन्, यो एउटा पनि खुबी र क्षमताको विषय हो, हामीलाई पूर्ण आशा छ, नेपाल सरकारले चुनाव पनि निर्वाचन पनि घोषणा गरेको अवस्था छ, त्यो निर्वाचनभन्दा अगाडि चाहिँ पक्कै पनि नेपाली नागरिकहरूलाई सरकारले खोप उपलब्ध गराउन सक्ने छ भन्ने हामीले बुझेका छौँ, हामीले हिजो अस्ति पनि मिडियाबाट सुनिरहेका छौँ, प्रधानमन्त्रीका कुराहरू पनि सुनिरहेका छौँ, अब यी सबै चिजको सामना गरेर हामीलाई पुरा आशा अपेक्षा छ प्रधानमन्त्रीज्यूले नागरिकहरूलाई यो खोप उपलब्ध गराउनुहुनेछ, यो कोभिडलाई परास्त गर्ने कुरामा उहाँ लाग्नुहुनेछ भन्ने हामीले बुझेका छौँ। हामीलाई त्यो आशा त्यो विश्वास छ। तर अब कतिपय मान्छेहरूलाई अब यो कुराहरू चाहिँ नकारात्मक कुराहरू बढी फैलाइदिने, अब यो बेलामा तपाईँको चाहिँ भरिसक भएका कुरा र सकारात्मक कुराहरूलाई लिनुपर्छ। म कहिलेकाहीँ सामाजिक सञ्जालहरू हेर्नुपर्छ, गाली गलोचका कुराहरू पनि आइरहेका हुन्छन्, कतिपय कुराहरू मान्छेले आवेग विवेक आफ्नो चाहिँ आवेग प्रकट गरिरहेका हुन सक्छन्। अब त्यो गर्दाखेरि चाहिँ अब कतिपय चाहिँ आरोप आक्षेपहरू, अब यो एउटा राजनीतिक धर्म पनि हो एकले अर्कालाई लाउने भन्ने कुरा चाहिँ त्यो भएको कारणले गर्दाखेरि चाहिँ अब यो अहिलेको कोभिडको यो बेलामा चाहिँ तपाईँको यो सरकार बनाउने गिराउने तपाईँको चाहिँ प्रधानमन्त्रीबाट त्यस्तो कमजोरी भएको यो स्थिति परिवर्तन प्रधानमन्त्री परिवर्तन गर्नुपर्ने स्थिति चाहिँ अहिलेको अवस्थामा थिएन। किनभने हामीले पनि हिजो अरूको पनि अरूले पनि गरेका व्यवस्थाहरू हेरेका थियौँ। अब अहिले भएका मान्छेहरू पटक पटक हिजो सरकारमा बसेका थिए, प्रधानमन्त्री भएका थिए, तपाईँको यी सबै मान्छेहरूले गरेका आफ्नो कार्यकालमा गरेका कार्यकालमा खेलेका भूमिकाहरू हामी प्रत्यक्ष नागरिकहरूले बुझेका छौँ देखेका छौँ। यी सबै कुराभन्दा अहिले पछिल्लो क्रममा प्रधानमन्त्री यो जुन 74 साल पछाडिको निर्वाचन पछाडि अहिलेको यो 3 वर्ष कार्यकालमा जति काम भएका थिए, यो 30 वर्षसम्म पनि नभएका कामहरू चाहिँ अहिले केपी ओली प्रधानमन्त्री भएको बेला यो 3 वर्ष कार्यकालमा 30 वर्षका कामहरू मैले मेरो ठाउँबाट मैले धेरै पर नगइकन मेरो ठाउँबाट भन्यो भने गणेशजी मैले पनि 2000 चाहिँ अब 51 सालदेखिका यता सबै नेता नेतृत्वहरू जान्दछु, आज तपाईँको चाहिँ यतिका 30 वर्ष पार गरिसक्दा पनि मेरो चाहिँ 3 नम्बर क्षेत्रमा 100 मिटर कालो 1 किलोमिटर होइन 100 मिटर कालो पत्री थिएन, ठुल्ठुला ढुङ्गाहरू विकास नगरको नाममा बाटामा ठुल्ठुला ग्राभेलहरूको नाममा एउटा ढुङ्गा देखिँदैन थियो, तिनी लोकल खोलाका बालुवा लगाएर दुःख सुख झिर्ण अवस्थाले हामी चलेको थियौँ। आज मेरो गाउँपालिकाभित्र मैले जहाँ प्रतिनिधित्व गरेको छु मेरो गाउँपालिकाभित्र आज 75-80 किलोमिटर कालोपत्रे चाहिँ अब कोही कालोपत्रे सम्पन्न भइसकेको अवस्था छ भने कोही कालोपत्रे सम्पन्न हुने स्थितिमा छन् कोही निर्माण हुँदैछन् भने झन्डै हाम्रो कार्यकालभित्र 75-80 किलोमिटर कालोपत्रे चाहिँ हल्दीबारी गाउँपालिकाभित्र हुँदैछ, त्यस्तै कचन कवल गाउँपालिकाभित्र पनि त्यत्तिकै कालोपत्रेहरू भइरहेका छन् भने आज हिजो नभएका कुरा आज यत्तिका विकास भयो भनेपछि कहाँनिर कमजोरी थियो त, नभएको त होइन। हिजो चाहिँ झापाचोकबाट कचन कवल जानको लागि मैले त्यो क्षेत्रको एउटा पार्टीको प्रतिनिधि भएर म हिजो क्षेत्र कमिटीको अध्यक्ष हुँदा त्यहाँ चाहिँ पार्टी कमिटीमा कहिलेकाहीँ सम मिटिङहरूमा जानु पऱ्यो भने चाहिँ बास बस्ने गरी हामीले चाहिँ केचनातिर जानुपर्ने स्थिति हुन्थ्यो, किन भन्दा त्यो बाटोको अवस्था सम्झेर हाम्रो जलथलतिर हुलाकी सडकमा चाहिँ हिँड्न सक्ने गरेको स्थिति थिएन। आज सहज तरिकाले चाहिँ हामीमा काहीँ रोकिनुपर्ने अवस्था छैन, काहीँ चाहिँ जस्तो सुकै साधन लिएर पनि हामीले सहज तरिकाले घुमेर आउन सक्ने गरेको स्थिति बनेको छ। आज यत्रो कामहरू भएका छन्, विकास निर्माणका काम भएका छन्, यत्तिका हामीले फड्को मारेर गएका छौँ। यो त मैले एउटा सामान्य मेरो भित्रको आसपासका कुरा राखेँ, ठुल्ठुला राष्ट्रियका गौरवका आयोजनाहरू त ठुल्ठुला सम्पन्न भएका छन् तपाईँको चाहिँ, त्यो भएको कारणले गर्दाखेरि अहिले चाहिँ सरकारको विकल्प खोज्नुपर्ने स्थिति थिएन। यो राजनीतिमा तपाईँको कहिलेकाहीँ काम बढी भयो भने पनि अब भोलि हामीले कहाँ समाएर गर्ने, कहाँ हामीले चाहिँ के जनतालाई देखाउने भनेर पनि अलिक बढी विपक्षीहरू चाहिँ आत्तिका हुन् कि भन्ने गरेको, हिजो आफू बसेको बेला एउटा ढुङ्गुर नझार्ने, अब अहिले यतिका कामहरू भएका छन्, अब निर्वाचनमा अहिले निर्वाचन भन्ने बित्तिकै तर्सिनु भएको छ। अब एउटा लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन हो, तपाईँको चाहिँ अब निर्वाचनबाट गएका प्रतिनिधिहरूले अब तपाईँको चाहिँ यो खालको स्थिति बनिसकेपछि कानुनमा भएको व्यवस्था अनुसार निर्वाचन घोषणा गर्दा पनि अहिले कतिपय मान्छेहरू चाहिँ आरोप आक्षेप लागेर दुनियाँ चाहिँ तपाईँको टिक्का टिप्पणी गरेको स्थिति छ। निर्वाचनभन्दा अर्को सुन्दर पक्ष के हुनसक्छ, त्यहाँ जाने केपी ओली सरकारले नराम्रो गरेको छ, नेकपा एमाले जनताको पक्षमा काम गरेको छैन भने मत नदिने तपाईँको ने चाहिँ हामीले यसलाई यहीँ हराउन सक्छौँ नि त। त्यो भएको कारणले गर्दाखेरि चाहिँ अब चाहिँ निर्वाचनमा जाने कुरा पनि डराउने, निकास पनि नदिने, त्यो खालको यो खालको स्थितिले चाहिँ देशलाई चाहिँ देशको भलो हुँदैन। त्यो भएको कारणले गर्दा यी कुराहरूमा चाहिँ यो कुराहरूमा सचिनुपर्छ र सबै अब निर्वाचनको पक्षमा लाग्नुपर्छ। कोभिडसँग लड्दै कोभिडलाई परास्त गर्दै तपाईँको चाहिँ नेपाल सरकारले खोप उपलब्ध गराउनुपर्छ चाँडोभन्दा चाँडो। तपाईँको चाहिँ हामीलाई त्यो आशा छ, मैले अघि पनि जोडेँ, अहिले बेलायत जस्ता अमेरिका जस्ता राष्ट्रहरूमा तपाईँको नेपालको विषयमा त्यहाँका संसदमा कुरा हुन थालेका छन्। त्यो भनेको के हो भन्दा आज केपी ओलीको कारणले गर्दा भएका हुन् नि त। हामीले हिजो थुप्रै चाहिँ तपाईँको प्रधानमन्त्रीको कार्यकाल हेरेका छौँ, आज तपाईँको यतिको क्षमता भएको, यतिको ड्यासिङ भएको, यतिको तपाईँको चाहिँ एउटा हिम्मत भएको, यतिको सास आँट भएको प्रधानमन्त्री हामीले हिजो पाएको थियौँ, हिजो 30 वर्षसम्म पनि प्राप्त गरेनौँ, र भोलिको दिनमा पनि यो कुरा के हो भने मैले अब एउटा पार्टीको आफ्नो हिसाबले बोले चाहिँ बोल्यो भन्ने जस्तो हुन्छ, भोलि 30 वर्षसम्म पनि केपी ओली जतिका प्रधानमन्त्री नेपालले सधैँ रूपमा प्राप्त गर्ने गरेको स्थिति बन्न चाहिँ म देख्दिनँ। किन देख्दिनँ भन्दा अहिले यिनै भएका नेता नेतृत्वहरूबाट होला नि त भोलि केपी ओली पछाडि बन्ने भनेपछि, त्यो खालको क्षमता राख्ने गरेको त स्थिति अहिले त देखिएको अवस्था छैन। हामीले त केपिओलीलाई आज होइन नि, हिजो 51 सालदेखिको उहाँको कार्यकाल, उहाँले सरकारमा बस्दा हिजो 51 सालमा गृहमन्त्री हुँदा उहाँले खेलेका भूमिकाहरू हेरेका छौँ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ अब यो विषयमा चाहिँ अहिले तपाईँको चाहिँ मुद्दा बनाएर विपक्षी साथीहरू लाग्नुपर्ने चाहिँ आवश्यक होइन। कोभिडको चाहिँ लाई प्रास्त कसरी गर्न सकिन्छ, यसलाई यस यो विषयमा लागेर निर्वाचनलाई कसरी सफल बनाउन सकिन्छ, हामी त्यतातिर लाग्नु सबभन्दा उपयुक्त म चाहिँ देख्छु। तर अब यो बेलामा निर्वाचन, कोभिडको बेलामा चाहिँ निर्वाचनको कुरा ल्यायो, अस्त व्यस्त बनायो, वास्तवमा यो 1.5 वर्ष 2 वर्ष सांसदहरूलाई दिने त्यहाँले उहाँहरूले गर्ने खर्चले त हामी निर्वाचनमा जाँदा हामीलाई लोड कम पर्छ। त्यो भएको कारणले गर्दा यो निर्वाचन चाहिँ यो लोकतन्त्रको सुन्दर पक्ष हो। हामीले अब कोभिडको कारणले भोलि अस्त व्यस्त भयो, जान सकिएन, फरक विषय छ, तर हामी कोभिडलाई पनि परास्त गरेर हामी निर्वाचनमा जानुपर्छ, देशलाई निकास दिनुपर्छ। र कामको हिसाबले भन्यो भने अहिलेको युगमा चाहिँ केपिओली सरकारको नेतृत्वमा काम अत्यधिक भएका छन्, यी कामहरूको जस आफूले प्राप्त गर्न नसक्ने भइसकेपछि जनताको बिचमा भोलि के भनेर जाने, जस्तो झापाको हकमा भन्यो भने मेरै गाउँपालिकामा जाने हो भने आज 75 किलोमिटर बाटो निर्माण गरिरहँदा मेरो अगुवाईमा भएको छ, मैले त्यसको चाहिँ प्रतिनिधित्व गरेको छु, मैले त्यसका फाइलहरू बोकेर तलमाथि पुरेको छु, अनि त्यहाँ चाहिँ नेपाली काङ्ग्रेसले मैले गरेँ भन्ने स्थिति छ त छैन नि, त्यहाँ चाहिँ अरू पार्टीहरूले मैले गरेको, हाम्रो सरकारले गरेको, हामीले पहल गरेर लिएको भन्ने गरेको स्थिति त छैन नि। नभइसकेपछि तपाईँको चाहिँ यो विरोध गरेर उहाँहरूले तपाईँको चाहिँ यो चाहिँ आफूले कसरी हुन्छ विरोध गरेर आफू जस्तै अरूलाई पनि तपाईँको जस प्राप्त नगरून् भन्ने गरेको स्थिति, तर जनताले राम्रो बुझेको छन्। चुनावमा गइसकेपछि जनताले के गर्छन् भन्ने कुरो चुनावले राम्रै गरी फैसला चाहिँ जनतालाई गर्न दिनुपर्छ। त्यसमा चाहिँ त्यो हो, तर त्यो भएको कारणले गर्दा यो विरोध, अनावश्यक विरोध गर्न चाहिँ राम्रो होइन। हामी पनि अलिकति परामर्जित हुनुपर्छ चाहिँ म युवा साथीहरूलाई पनि म अनुरोध गर्न चाहन्छु। अब हामी समय अनुकूलता चाहिँ हामी परिवर्तन भएर जान सकेनौँ भने, हामी पछौटेपनमा लाग्यौँ भने आखिर भोलि उहाँहरू आउँदा पनि यही त हो नि। त्यो भएको कारणले गर्दा गरेको कुरालाई गरेको भन्न सक्नुपर्छ।
उपाध्यक्षज्यू, हामी कार्यक्रमको अन्त्यतिर छौँ। जनताको गुनासो, जनप्रतिनिधि र कर्मचारीसँग हल्दीपारी गाउँपालिका विशेष कार्यक्रम अन्त्यमा यो रेडियो सुन्दै गर्नुहुने आम श्रोतालाई एकजना युवा नेता हल्दीबारी गाउँपालिकाको उपाध्यक्षका रूपमा हल्दीबारी गाउँपालिका क्षेत्रका नागरिकहरूलाई यहाँको तर्फबाट थप सन्देश के छ?
म हल्दीबारी लगायत चाहिँ सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई जो कोभिड सँग लड्दा लड्दै जसले चाहिँ जो कोभिडसँग परास्त हुनुभयो, म उहाँहरूप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु। र जो कोभिडसँग चाहिँ अस्पतालदेखि लिएर होम आइसोलेसनदेखि लिएर जो लडिरहनु भएको छ उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। र म यही चाहिँ भिजन एफएम मार्फत भन्न चाहन्छु, हामी हताश नहौँ, नहतारियौँ। नेपाल सरकारले चाहिँ हामी यो एउटा अन्तर्राष्ट्रिय समस्या हो, यो सहज छैन। अहिले सरकारले तपाईँको चाहिँ कोभिडको विषयमा, खोपको विषयमा चाहिँ अन्तर्राष्ट्रिय स्तरमा चाहिँ चासोको विषय बनेको अवस्था छ। हामीले सहज तरिकाले खोप पाउन सक्ने गरेको स्थिति बन्दैछ। हामी त्यो भएको कारणले गर्दा नआत्यौँ, सरकारको तर्फबाट भइरहेको छ। हामीले यो अहिलेको परिस्थितिमा सबै आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई सबै आफ्नो ठाउँबाट लागेर स्वास्थ्य मापदण्डलाई पालना गर्दै यो कोभिडलाई हामीले चाहिँ जित्नुपर्छ। र त्यो जित्न सक्ने गरेको शक्ति हामीलाई ईश्वरले, भगवान्ले प्रदान गर्नुहुनेछ पशुपतिनाथले भन्ने मैले त्यो अपेक्षा लिएको छु। त्यो भएको कारणले गर्दा सबैलाई आफ्नो ठाउँबाट लागिदिनको पनि अनुरोध गर्न चाहन्छु। हामी पनि ओरात्र रूपमा लागेका छौँ, लागिरहेका छौँ। तपाईँहरूको चाहिँ दिन प्रतिदिन हामीले के गर्न सकिन्छ, नयाँ ढङ्गबाट कसरी यसलाई नियन्त्रण गर्न सकिन्छ भन्ने कुरामा हातेमालो गरेर हामी चाहिँ सबै कर्मचारी साथीहरू, जनप्रतिनिधि साथीहरू, प्रहरी प्रशासनका साथीहरू लाग्नु भएको छ। सबैलाई तपाईँहरूको साथ सहयोगको आवश्यकता छ। अहिलेको साथ सहयोग भनेको तपाईँहरूसँग सडकमा निक्लेर होइन, तपाईँहरू घरमा बसेर आफ्नो परिवारमा बस्दिनुहोस्। आफ्नो उल्लो घर पल्लो घर पनि अहिले जान सक्ने गरेको स्थिति बनेको छैन। त्यो भएको कारणले गर्दा केही समय हामी 15 दिन 1 महिनासम्म आफ्नै घरभित्र, आफ्नै चाहिँ बारीभित्र सीमित रहिदिउँ भने यसलाई हामीले परास्त गर्न सक्छौँ, नियन्त्रण गर्न सक्छौँ। यो कुरामा सम्पूर्ण चाहिँ आमा बुवा दाजुभाइ तथा दिदीबहिनीले लागिदिनु हुनेछ भन्ने चाहिँ हामीले त्यो आशा अपेक्षा लिएका छौँ। म यही भन्न चाहन्छु।
धन्यवाद छ उपाध्यक्षज्यू यो महत्त्वपूर्ण समयका लागि।
हस्, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरी। अहिले हल्दीबारी गाउँपालिका क्षेत्रमा भइरहेका विकास निर्माणका काम, कोभिड सङ्क्रमणको अवस्था, त्यसले पारेको प्रभाव र गाउँपालिकाले गरिरहेका कामका सन्दर्भमा कुराकानी गर्दै आजका लागि जनताको गुनासो, जनप्रतिनिधि र कर्मचारीसँग हल्दीबारी गाउँपालिका विशेष कार्यक्रम यति नै। अर्को महिनाको 10 गते बिहान यसै गरी हल्दीबारी गाउँ क्षेत्र गाउँपालिका क्षेत्रका विषयवस्तुका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।